नमस्कार, अन्तरसंवादबाट सन्तोष रिग्मी। मुलुकमा राजनैतिक परिवर्तन भई संविधानले त्यसलाई संस्थागत गरेको एक दशक पुग्दैछ, तर व्यवस्था सञ्चालन र व्यवस्थापन गर्न आवश्यक कतिपय कानून, नीति र नियममा पूर्णता दिन अझै सकिएको छैन। निजामती कर्मचारी विधेयक, प्रहरी विधेयक तथा संघीयता र अन्य संविधान अनुकूलका कानूनहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ। पछिल्लो समय फेरि व्यवस्था र अवस्थाका विषय चर्चामा छन्। ती चर्चालाई सम्बोधन हुने गरी हिजो एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था नरहेको तर व्यवस्थामा समयानुकूल सुधार भने आवश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले त्यसका लागि वर्तमान सरकारले प्रयास अघि बढ़ाएको पनि उल्लेख गर्नुभएको छ। व्यवस्था बलियो बनाउने औजारहरूको बन्दोबस्त र व्यवस्थापनका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। नेपाल सरकारका पूर्व सचिव कृष्ण हरि बास्कोटा कुराकानीमा हामीसँग हुनुहुन्छ।
हजुर नमस्कार, सन्तोष
सर, स्वागत छ यहाँलाई,
धन्यवाद।
हजुर, अब अहिले हामी विभिन्न चर्चाहरूमा छौं, खास गरी समसामयिक रूपमा भइरहेका चर्चाहरूलाई यहाँले पनि नजिकबाट निहाल्नु नै भएको छ। आम नेपालीले पनि सामाजिक सञ्जाल लगायतका आम संचार माध्यमबाट निहाली नै रहेका छन्। हजुर, आवाज आइरहेछ?
हेलो,
हजुर हजुर
हेलो,
हजुर हजुर बास्कोटाज्यू,
हजुर
हजुर हजुर। अब यो अवस्थामा अहिले फेरि हामीले केही कानूनहरू सुधार गर्ने, केही कानूनहरू बनाउने यी यावत कामहरू पनि अगाडि बढ़ाइरहेका छौं। मैले पृष्ठभूमिमा भनेको निजामती कर्मचारीको विधेयक नैलाई नै अहिले लिउँ। अब यहाँ लामो समय निजामती कर्मचारीमा रहेर उच्च अवधामा पुगेर अहिले निवृत्त हुनुभएको छ। यो व्यवस्थालाई बलियो बनाउन या व्यवस्थालाई व्यवस्थापन गर्न, सञ्चालन गर्न चाहिने औजार मध्येको महत्वपूर्ण औजार पनि हो। यसको कानून निर्माणमा भइरहेको यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ?
मूलत आज रेणु नेपालले बहुतै सान्दर्भिक विषयमा यो अन्तरसंवाद कार्यक्रम राख्यो, त्यसको निमित्त सन्तोषजी रेणु नेपालप्रति हार्दिक आभार व्यक्त गर्छु। नेपालको संविधानको 285 प्रष्ट भाषामा मुलुकमा मुलुकको मुलुकी प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा रहनेछ भन्ने व्यवस्था गरेको छ। आज करिब संविधान 72 सालमा जारी भएको संविधान, यो हिसाबले झन्डै 9 वर्ष पुग्न लाग्दा पनि हामीले यसमा सहमति जुटाएर यो निजामती सेवा ऐन जारी गर्न सकेनौँ। त्यो चाहिँ एक प्रकारले हामी सबैको निमित्त एउटा कलङ्कको विषय बन्यो। म त साधारण यति भन्छु, कतै सम्मान्य प्रधानमन्त्रीज्यूले पनि हाम्रो अन्तरसंवाद सुनिहेर्नु भएको होला, केही गर्नै पर्दैन। अहिले 2049 सालको निजामती सेवा ऐन छ, त्यही निजामती सेवा ऐनलाई नै यो संघीयताका विषयहरू चाहिँ सोही बमोजिम गर्दै गरिनेछ भनेर यही अहिले 49 सालकै ऐनलाई एक प्रकारले अहिलेलाई 2081 साल भनेर सार्वजनिक गरिदिए पनि कमसे कम संविधानको एउटा सामान्य लाज भए पनि ढाकिन्थ्यो, त्यो हामीले गर्न सकेनौँ। त्यो अत्यन्त नै असजिलो भयो। मूल कुरो के छ भने संविधानले केही कुरा प्रष्ट गरेको छ। 283 र 285 हाम्रो सार्वजनिक पदमा खुल नियुक्तिहरू चाहिँ खुल्ला, समानुपातिक र समावेशी हुन्छ भने छ, त्यो सिद्धान्तभन्दा बाहिर हामी जान सकिँदैन। संविधान र कानूनले नै मेरिटोक्रेसीबाट निजामती सेवामा प्रस्तुति गरिन्छ भने हुनाले प्रतिस्पर्धाको परीक्षा बाहेक अन्त जान पाइएन। हाम्रो कानूनहरूले प्रष्ट लेखेको छ, लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण नभएको व्यक्ति निजामती कर्मचारीको पेन्सनको निमित्त योग्य हुने छैन भन्ने कानुनी व्यवस्था भएको हुनाले हामी त्योभन्दा बाहिर पनि जान सकिएन। यसर्थ अब हामीले सङ्घीय निजामती ऐन ल्याउँदा हामीलाई परेको समस्या भनेको के हो भने संविधानले नै सङ्घीय निजामती सेवा ऐन रहन्छ, प्रदेश सेवा र स्थानीय सेवा पनि रहन्छ भनिदियो। त्यसले गर्दा प्रदेश र स्थानीय सेवा कस्तो रहने, सङ्घीय निजामती कस्तो रहने भन्ने कुराको बानकी हामीले तय गर्न नसक्दा हामी अप्ठ्यारामा पर्यौँ। अब हाम्रो नेपाल जस्तै संघीयतामा गएका मुलुकहरूको संख्या मेरो जानकारी अनुसार 27 छ, त्यसमा विविध प्रकार छ। जस्तो भारतको संरचना हामीले हेऱ्यौँ भने अधिकांश भारतमा एक प्रकारले प्रदेशमा भनौँ अथवा यहाँ पञ्चायत भन्छ, स्थानीय अवधानी कर्मचारी सङ्घीय कर्मचारी हुन्छन्। मूलत त्यहाँको चाहिँ नि हाम्रो प्रमुख प्रशासकीय अधिकृत भने जस्तो, लेखाको मान्छे भनेको जस्तो, तथ्याङ्कको यो आइसिटीमा काम गर्ने मान्छेहरू भनौँ, यस्ता केही निश्चित मानिसहरू सङ्घीय सरकारबाट जान्छन्। अरू चाहिँ कर्मचारीहरू प्रदेश र स्थानीय तहबाट छानिन्छन्। त्यसको निमित्त उनीहरूले स्पष्ट पारिदिएका छन्। यो सङ्घीयतामा मुलुक गइसकेपछि मूल कुरो कर्मचारी तन्त्रले मुलुकको एकतालाई एकबद्ध गरिरहनु पर्छ। नेपालमा 761 वटा सरकार छन्। सबैतिर कर्मचारी पनि छुट्टिने, सेना पनि छुट्टिने, नेपाल प्रहरी पनि छुट्टिने, सशस्त्र प्रहरी बल पनि छुट्टिने हो भने मुलुक नै छुट्टिन्छ भन्ने पनि यत्रै मान्छेको तर्क छ। त्यसले गर्दा यो कर्मचारी तन्त्रलाई हामी श्रेणीमा लाने कि सेवामा लाने कि, यसको उमेर कति वर्षको उमेरमा कर्मचारीलाई पदबाट अवकाश दिने, कति पदमा खुल्ला प्रतिस्पर्धा, कति पदमा बढुवा, यस्ता विभिन्न कुराको हामी चाहिँ एउटा केही कुरामा हामी अल्झ्यौँ, जुन कुरामा चाहिँ सन्तोषी हामी सबै श्रोताहरूले सुनिरहनु भएको छ हामीलाई, तपाईँ र म यसको अन्तर्सम्वादमा हामी बायस हुनु भएन, यो स्वार्थपरक भयो। जो मान्छे 58 वर्ष पुग्न आँटिया छ उसले 60 वर्ष 65 वर्ष हुनुपर्छ भनिरहेको छ, किनभने उसको उमेर बढ्छ। जो मान्छे अहिले ठिटो मिठो छ यो 58 पुग्न आँटेका बुढाखानाहरू अहिले अवकाशित हुन्, म ठिटो मान्छेले भटाभट अनि त्यसपछि बढुवा पाउँछु भन्ने यस्तो सोच, यो प्रतिशतमा पनि कति कति प्रतिशत खुल्ला प्रतिस्पर्धामा जाने भन्ने हाम्रो कानुनले महिलालाई 33% खुल्ला प्रतिस्पर्धामा ठाउँ दिनुपर्छ भन्छ, अब त्यसमा 50 भइदिए हुन्थ्यो भनेका छौँ। अब एक छैन मानव हाम्रो अब अरूहरूमा पनि छ, आदिवासी 27% छ त्यो 50 भइदिए हुन्थ्यो, मधेसी 22% छ त्यो 50 भइदिए हुन्थ्यो भन्ने, तर जो अब 55% खुल्ला प्रतिस्पर्धा छ मानव ऊ चाहिँ अब महिला पनि होइन, आदिवासी पनि होइन, मधेसी पनि होइन, दलित पनि होइन, अपाङ्ग पनि होइन, पिछडीको क्षेत्रको पनि होइन, उसले त 100 नै खुल्ला प्रतिस्पर्धामा पदपूर्ति हुनुपर्छ भन्छ, किन उसको आफ्नो अवसरको अवस्था वृद्धि हुन्छ। यसरी अत्यन्त स्वार्थपरक ढङ्गले यो कुरा अगाडि बढ्यो, यसमा चाहिँ संसद र हाम्रो मन्त्री परिषद चाहिँ तटस्थ रहेर यो उपयुक्तता के गर्दा राम्रो हुन्छ भन्ने सिद्धान्तमा आधारित भएर तुरन्त नै यो संघीय निजामत सेवा ऐन जारी गर्नुको विकल्प न सम्मान्य प्रधानमन्त्री मन्त्री परिषदलाई छ, न सभा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई नै छ, यो कुरो हामी सजग भएर अगाडि बढ्नै पर्छ।
तर पछिल्लो समयमा चर्चा यहाँहरूका बीचमा भनौँ न पूर्व कर्मचारी अलि उच्च तहमा बसेका व्यक्तिहरूका बीचमा पनि, बहालवाला कर्मचारीहरूका बीचमा पनि, कहीँ न कहीँ राजनीतिक क्षेत्रमा पनि अनौपचारिक रूपमा चर्चा चाहिँ यो अत्यन्तै गिजोलियो, झनभन्दा झन गिजोलियो। यी यावत यहाँले अहिले चाहिँ व्याख्या विश्लेषण गरेका कतिपय सन्दर्भहरूका समस्याहरू, त्यसका पेजहरू त सन्दर्भहरू छँदै थिए, पछिल्लो समयमा फेरि अब यो स्वास्थ्य र संसदलाई पनि त्यसैमा चाहिँ गाब्ने भनेर एउटा चर्चा आयो, यसले पनि गिजोलियो भनिरहेका छन्, यहाँले त्यसलाई केही भन्न सक्नुहुन्छ?
हो, त्यसमा चाहिँ मेरो प्रष्ट धारणा के छ भने नेपालको संविधानमा प्रष्ट रूपमा संविधानको धारा 76 नेपालमा 25 भन्दा बढी मन्त्री रहने छैनन् भन्ने व्यवस्था गरेको छ। यस सन्दर्भमा हामीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठन भएको आयोगले हामीले 18 मन्त्रालय मात्र कायम गर्नेछौँ भनेका थियौँ। त्यही बिचमा त्यो बेलाका तत्कालीन मुख्य सचिव डाक्टर सोमलाल सुवेदीको अध्यक्षतामा एउटा अनेकौं छलफल पछि नेपालमा 16 मन्त्रालय मात्रै रहन्छ भनेर सिफारिस भएको छ। पछि त फेरि विभिन्न म कृष्णहरी बाँसकोडा पनि प्रशासन सुधार पनि गर्न समितिको संयोजक रहे, काँसीराज दाल प्रशासनविद पनि रहनुभयो, हामीले कता कता पछि 12-13 सम्बन्ध मन्त्रालय हुन्छ भनेर भन्यौँ। अहिले नेपालको निजामती सेवामा हामीसँग 11-12 सेवाहरू छन्, यसमा केही पनि गर्न पर्दैन सन्तोषी, आम श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ। अब हामीले चाहिँ करिब करिब मन्त्रालय अब नेपाल संघीयतामा गयो, प्रदेशमा पनि हामीले 7-7 मन्त्रालय राख्ने भनेका थियौँ, त्यहाँ पनि राजनैतिक तरलताले एक प्रकारले उहाँले राजनीतिबाट जनतालाई अत्यन्त वितृष्णा दिने गरी अब झ्यालै पिच्छे मन्त्रालय खोल्नुभयो, काहीँ 17-18 आफ्नो सरकार जो हुन जथाभावी मुख्यमन्त्रीहरूले राजनीतिक दलहरूले त्यस्तो मन्त्रालयहरू खोल्नुभयो, जबकि सुरुमा हामीले 7 मन्त्रालय नरहने भनेका थियौँ। अब नेपालको संविधान संशोधन गरेरै भए पनि प्रदेशमा 7 मन्त्रालय रहँदैन, सङ्घमा हामीले चाहिँ 11-12 मन्त्रालय राख्दैनौँ भन्ने हो भने, अनि प्रत्येक मन्त्रालयको सेवा बनाइदियो भने, अर्थात् मेरो भनाइ के भने अर्थ मन्त्रालयमा कर्मचारी नियुक्ति हुन्छन् ती अर्थ सेवाका राष्ट्र समूहका मात्रै हुन्छन्, ती काहीँ पनि रहँदैनन्, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय त्यहीभित्र काँसिन्छ। अर्को मानौँ अब हाम्रो गृह मन्त्रालय छ, रक्षा मन्त्रालय त्यसैभित्र पर्छ, एक प्रकारले स्वास्थ्य छुट्टै छ, शिक्षा छुट्टै छ, अब अरू जति पनि भौतिक योजना छन्, सिँचाइ छन्, शहरी विकास छन्, सबै इन्जिनियरिङ काम गरे जति एउटै मन्त्रालयमा रहन्छन्। त्यसो गर्दा हामीले 12 मन्त्रालय बनायो भने 12 सेवा हुन्छ, त्यो भएपछि महालेखा परीक्षक छुट्टै हुन्छ, त्यसका छुट्टै कर्मचारी हुन्छन्, संसद पनि एउटा मन्त्रालय सरह हुन्छ, त्यहाँको कर्मचारी पनि छुट्टै हुन्छन्, स्वास्थ्य पनि एउटा छुट्टै मन्त्रालय छुट्टै कर्मचारी हुन्छन्। त्यसरी कर्मचारीको चाहिँ सरुवा भन्ने प्रणाली चाहिँ हाम्रो संविधानले निश्चित गरिदिन सक्यो भने नेपालको कर्मचारी तन्त्रमा ठुलो सुधार आउँछ। अहिले हामीलाई सबभन्दा गाह्रो परेको चिज भनेकै यो सरुवा हो, यो मेरो हाम्रो राम्रो भन्ने, यसमा चाहिँ भ्रष्टाचार भयो भन्ने, नाताबाद कृपाबाद भयो भन्ने, एकदम चाहिँ कर्मचारी आन्दोलित भइरहने, यो सबै सरुवाले हो। मैले पनि विदेशमा पढ्ने मौका पाएँ, मैले जानकारी पाएछ, कुनै पनि विकसित मुलुकमा सरुवा भन्ने हुँदैन। जस्तो म हाम्रो सन्तोषजी नै मसँग कुरा गरेर भएको छ, तपाईँ रेडियो नेपालमा काम गर्नुहुन्छ, तपाईँको अर्को कान्तिको रेडियो भन्नेमा सरुवा सम्भव छैन, तपाईँ त्यही रेडियो नेपालमा हुनुहुन्छ। यसर्थ त दुनियाँमै के हो भने जो जहाँ नियुक्ति हुन्छ त्यो त्यही नै रहने हो, अन्यत्र उसको सरुवा हुँदैन। त्यो बेलामा संवैधानिक निकायहरूको पनि उनको पनि संवैधानिक सेवा हुन्छ, जतिवटा चाहिँ संवैधानिक निकाय छन् त्यतिमा नि कर्मचारी नियुक्ति हुन्छन्, उनीहरू त्यतिमै मात्रै सरुवा बढुवा हुन्छन्। यसर्थ हामीले यो कर्मचारीको सरुवा नहुनुको निमित्त हामीले मन्त्रालय पिच्छेका सेवाहरू बनाइदिने हो भने यसमा सरुवा भइरहँदैन। तर त्यसमा एउटा अप्ठ्यारो चाहिँ के पर्छ भने हाम्रो प्रमुख सचिव भनौँ अथवा प्रदेशका सचिव भनौँ अथवा स्थानीय तहका चाहिँ प्रमुख प्रशासकीय अधिकृत भनौँ अथवा सबै निकायमा जाने, हाम्रो त यो लेखा प्रणाली त केन्द्रीय स्तरको छ, हामी चाहिँ सिङ्गल ट्रेजरी एकाउन्ट भन्छौँ, महालेखा नियन्त्रकको कार्यालयले प्रत्येक क्षणमा मेरो आमदानी यति भयो, नेपालको खर्च यति भयो भन्छ, त्यसको निमित्त हामीले चाहिँ लेखापालहरू अथवा लेखाको काम गर्नेहरू चाहिँ सङ्घीयबाटै खटाउनु पर्ने हुन्छ। मुलुकको तथ्य तथ्याङ्कहरू के छ त, सारा कुरो तथ्याङ्क हाम्रो जुन एउटा सञ्जालहरू बनाएको छौँ, हामीले जुन सफ्टवेयरहरू बनाएको छौँ, जस्तो सूत्रबाट खर्च हुने भन्छौँ, त्यो सूत्रबाट खर्च हुनलाई त महालेखा नियन्त्रक कार्यालयबाट नै सूत्रको सञ्चालन हुन्छ। यस्ता काम गर्ने चाहिँ फेरि सङ्घीय कर्मचारी हुन्छन्, त्यसको निमित्त चाहिँ हामीले निश्चित सेवाबाट ती कर्मचारी खटाउँछौँ। यसरी हामीले निश्चित मन्त्रालयको सङ्ख्या तोकेर मन्त्रालय पिच्छेकै सेवा यही अवसरमा गरिदिएर सरुवा भन्ने प्रणालीलाई चाहिँ त्यो अन्तर मन्त्रालय सरुवा त हुन्छ, राजस्व समूहका मान्छे अहिले पनि राजस्वभित्रै सरुवा हुन्छ, कानुन सेवाका मान्छेहरू कानुन सेवाभित्रै सरुवा हुन्छ, कानुनका मान्छे सुडियोमा सरुवा हुने अथवा कानुनका मान्छे भन्सार अधिकृतमा सरुवा हुने भन्ने हुँदैन। यता भन्सार अधिकृत अथवा कर अधिकृतहरू अहिले पनि सुडियो हुन अथवा हुलाकको कर्मचारी हुन सरुवा हुन पाउँदैनन्। त्यो प्रणालीमा नल्याउँदैसम्म यो समस्या हामीलाई सदाकाल रहिरहन्छ।
अब यहाँले भनेको विषयहरूलाई सम्बोधन गर्नका लागि हुनुपर्ने प्रयासहरू भएका छन् त अथवा हुन्छन् त, यो दिशामा हामी केही अगाडि बढेका छौँ या अगाडि बढ्ने?
कस्तो राम्रो प्रश्न सोध्नुभयो, म पनि केही हाका हाकिने जवाफ दिने मान्छे हुँ। तपाईँले भनेको जस्तो भइरहेको छैन, अर्थात् मुलुकमा के पाइसकेको छैन। सबैजना मान्छेले छाती फटाएर मेरो दल ठुलो, म यो दलको सबभन्दा शीर्ष नेता हुँ, म सबभन्दा यहाँको विद्वान हुँ चाहिँ भनिरहनु भएको छ। कर्मचारी तन्त्रमा पनि केही प्रभावशाली कर्मचारीहरूको त्यही छ, घमण्ड छ। अहिले मुलुकलाई हित हुनेतर्फ सोच गएको मैले चाहिँ बाहिर बसेर देखेको छैन। अहिले मलाई के लाग्छ भने सबै हामी स्वार्थपरक र मैले जे भने त्यो चाहिँ अत्यन्त उपयुक्त कुरो भनिरहेको छु भनिरहनु भएको छ। आम कर्मचारीको मनोभावना भन्ने भने त सन्तोषजी, कर्मचारी त के भन्छन् भने संविधानले चाहिँ स्थानीय तहमा, प्रदेश सरकारमा र सङ्घीय सरकारमा छुट्टै छुट्टै सेवा हुन्छ भन्यो, तर हामी सम्पूर्ण निजामती कर्मचारीलाई चाहिँ एउटै सङ्घीय निजामती कर्मचारी बनाइदेऊ भन्ने चाहिँ मेरो विचारमा कार्यालय सहयोगीदेखि लिएर अहिलेका मुख्य सचिवसम्मको भावना छ। अब त्यो गर्न संविधानले अलिकति बाधा पर्यो, तर पनि त्यो संविधानमा राजनैतिक एकबद्धता जनाएर संविधान संशोधन गरौँ भने पाइयो, यो कुरो सम्भव छ त संहितामा? उहाँ सन्तोषीले मलाई सोध्नुभयो भने मेरो जानकारी अनुसार अहिले पनि अदालत भनेको संघीय नै हो। अहिले जुनसुकै जिल्ला अदालतका न्यायाधीश पनि सम्माननीय प्रधान न्यायाधीशज्यूकै नेतृत्वमा सरुवा बढुवा भएर जाने हो। अहिले पनि हामीले चाहिँ नेपाली सेना भन्यौँ भने नेपाली सेनाको प्रधान सेनापतिले नै नेपालभरिका 753 अब हामीले 753 स्थानीय सरकार 7 प्रदेश जहाँ जहाँ सेना पठाउनु पर्छ त्यो केन्द्रबाट नै खटेर जान्छ। नेपाल प्रहरीको अवस्था त्यही नै हो। यसर्थ अहिले हामीले पनि जति पनि यो संवैधानिक अङ्ग भन्यौँ भने के त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै सबै मुलुकभरि नै काम गरियो, महालेखा परीक्षकले मुलुकभरिकै लेखा परीक्षण गर्ने हो, यो कुरो भइ नै रहेको छ। खालि निजामतीमा मात्रै हामीले संविधानमा नै अलिकति अब के बुझेर गऱ्यौँ या नबुझी गऱ्यौँ, एकैताल के गरिदियौँ भने 7 प्रदेशमा प्रादेशिक कानुनद्वारा लोकसेवा आयोग स्थापना हुनेछ भन्ने त्यहाँ हुनु पर्थ्यो। मैले कैयौँ चिज चाहिँ राष्ट्रिय सूचना आयोग प्रमुख सूचना आयुक्त थिएँ, सातैवटा प्रदेशमा सूचना आयोग हुनुपर्छ भने म चिच्याउँदै नै सूचना आयोग सातवटा प्रदेशमा खुलेन। मानव अधिकार भनेको त लोकतन्त्रको सबभन्दा रक्षा गर्ने चिज हो, त्यो सातैवटा प्रदेशमा खुल्नु पर्थ्यो, त्यो कुरो खुलेन। यत्रो हिसाब किताब गर्नपर्ने महालेखा परीक्षक सातैवटा
भास्कोटाज्यू, जस्तो जस्तो अहिले पछिल्लो समयमा अर्को एउटा टिप्पणी के भइरहेको छ भने, हुन त यहाँले जस्तै केही मानिसहरूले चाहिँ हामी बाहिर बसेर भनिरहेका छौं हाम्रो कुरा त्यति सुनवाई भएको छैन भन्नुभएको छ, यद्यपि उहाँहरूको टिप्पणीलाई एकचोटि म यहाँलाई भन्न चाहन्छु कि जस्तो अब हाम्रो हामी कहाँ जुन यो कान र कागको जुन कथा छ नि, उखान छ नि, अब योसँग सम्बन्धित रहेर अहिले नेतृत्वमा रहेकाहरू कहीँ न कहीँ लोकप्रियतावादबाट ग्रसित छन्, उनीहरू लोकप्रियताका चाहिँ पक्षमा देखिन्छन् र लोकप्रिय हुन के गर्न सकिन्छ भनेर सत्तामा नरहँदा, सत्तामा रहँदाको अवस्था त अर्को भयो, सत्तामा नरहँदा उनीहरू लोकप्रियता कसरी भइन्छ, लोकप्रिय कसरी भइन्छ भन्ने कुरामा केन्द्रित हुन्छन् र बोलिहाल्छन्। भित्रभित्रै हाम्रो अवस्था अर्कै छ, हामीले जे गरिरहेका छौं त्यो हाम्रो अवस्थाले दिइरहेको छैन भनिरहनु भएको छ। यसलाई चाहिँ अघि यहाँले एउटा शब्द चाहिँ उच्चारण गर्नुभएको थियो तटस्थ भन्ने, यो तटस्थतामा रहेर अहिलेको अवस्थालाई कसरी हेर्न सकिन्छ, अहिले हामी जे गरिरहेका छौं अथवा हाम्रा नेताहरूले जे भनिरहनु भएको छ जुन बाटो हामी गइरहेका छौं।
यसमा त सन्तोषजी मात्र, मैले आम श्रोतालाई प्रष्ट के भन्छु भने, अहिले बरु केही कुरो नमिलेको कुरो बरु नमिलेर कुरोलाई थाती नै राखेर पनि पहिला एक नम्बरमा सङ्घीय निजामती होइन, आज सकिन्छ आज, नसके भोलि नसके पर्सि, यो सार्वजनिक गर्नै पर्छ, बरु नमिलेको कुरो मिलाउँदै जानुपर्छ। जहाँसम्म कर्मचारीको उमेर छ, पहिला निजामती कर्मचारी 63 वर्षको उमेरमा अवकाश हुन्थे, त्यसलाई धारेर हामीले 60मा ल्यायौँ, त्यसलाई धारेर हामीले चाहिँ 58मा ल्यायौँ, अहिले सबैतिरबाट अब 60मै पुर्याउने भनिएको हुनाले यसमा धेरै विवाद छैन। यो कर्मचारीको उमेर चाहिँ 60मा माथि सारिदिए हुन्छ, त्यसमा धेरै विवाद देख्दिनँ। धेरै ठाउँबाट चाहिँ के आयो, कर्मचारी अत्यन्त जाँचमा गए, पढेको पढै गरे, केही कर्मचारीले पढेर भविवा लिए तर अनुभव पाएन भने साह्रै विरोध भएको हुनाले त्यसलाई अलिकति व्यवस्थित ढङ्गले जाने गरी अगाडि बढ्न सकिन्छ। जहाँसम्म कति क्लस्टरमा कति कति मान्छे राख्ने भन्ने विषय चाहिँ अलिकति थोरै विवादमा अब धेरै छैन। निजामती सेवामा करिब करिब 55% खुल्ला पद पूर्ति गर्नेको सट्टा 51% पद खुल्लाबाट पूर्ति गरौँ, यो चाहिँ समानुपातिकको सिद्धान्त अनुसार त्यसलाई 49% बनाइदिउँ, त्यसमा चाहिँ अलिकति महिलाको 33%, जनजातिको 27%, मधेसीको 22%, दलितको 9%, अपाङ्गताको 5%, पिछडीको 4% अलिकति बढौँ भनिएको छ। यो कुरामा पनि ठुलो विवाद देख्दिनँ। सङ्घीय निजामती सेवा ऐनले प्रष्ट रूपमा प्रदेश सेवा आयोग गठन, प्रदेश सेवा निजामती गठन गर्दा यी कुराहरूलाई ध्यान दिनुपर्छ, स्थानीय तहको सेवा गठन गर्दा यी कुरा ध्यान दिनुपर्छ भनेर यो ऐनमा प्रष्ट रूपमा भनिदिनै पर्छ। त्यति नभनी हुँदैन, कर्मचारीको आचरणका कुराहरू यी हुन्छन् भन्ने पर्छ। एकपल्ट चाहिँ नि अब के हुन्छ, यो स्थानीय तहमा प्रदेशमा नियुक्ति भएका कर्मचारी पनि सङ्घको कर्मचारी सरहको योग्यता भयो, उसको पढाइ पनि पुग्यो, अनुभव पनि पुग्यो, ल्यागत पनि पुग्यो भने उसले चाहिँ नि त्यहाँ चाहिँ आउन पाउने, बडुवाबाट हुन्छ कि सरुवाबाट आउन मिल्छ कि, त्यो कुरो कतै न कतै उसले बोलिदिनै पर्छ। एक प्रकारले ट्रेड युनियन हामीले दिइनै सक्यौँ, यसलाई हामीले व्यवस्थापन गर्ने हो, यसलाई चाहिँ व्यवस्थापन गर्ने कसरी भन्नेतर्फ पनि राम्रोसँग सोचाइ राख्नै पर्छ। सङ्घीय लोकसेवा आयोग पनि छ, प्रदेश लोकसेवा आयोग पनि छ, यिनीहरूको बिचमा तालमेल चाहिँ खोज्दिनै पर्छ। किनभने एउटा प्रदेश नम्बर भनौँ कोशी प्रदेशमा सेक्सन अनुसारमा 7 विषयको जाँच दिनपर्छ भनिदियो अरे, सुदूरपश्चिमको लोकसेवा आयोगले 2 विषय जाँच दियो भने सेक्सन अनुसार हुन्छ भनिदियो भने यो मुलुकको अवस्था के होला? अहिलेसम्म त यस्तो भएको छैन, यो कुरालाई हामीले विचार गर्नै पर्छ। यो मुख्य सचिवको सचिवको पनि 3 र 5 फल अवधि छ, त्यसमा पनि फेरि म्याथ थप्ने कि भन्ने पनि कुरो उठेको छ, त्यो कुनै हालतमा पनि म्याथ थप गर्ने गरी अगाडि बढ्नु हुँदैन। सरुवालाई चक्रिय प्रणालीमा लैजाने भनेका छन्, यो प्रेजिटेबल हुनुपर्छ भनिएको छ, मिल्छ भने त सरुवा नहुने अहिलेको मेरो सल्लाह
गर्नु पर्यो,
तैपनि सरुवा गर्नै परे चाहिँ सक्रिय प्रणालीमा जानै पर्छ।
हामी अन्तरसम्वादमा छौं, अन्तरसम्वादमा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गरिरहेका छौं। व्यवस्था बलियो बनाउने औजारहरूको बन्दोबस्त र व्यवस्थापन, खास गरी निजामती कर्मचारी सहितका ऐन जुन अहिले विधेयकका रूपमा छलफलमा रहेको छ, यसलाई कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने बारे उहाँसँग कुराकानी गरिरहेका छौं। अब जस्तो यहाँले भनेको जस्तो विषयहरूमा अहिले अभाव चाहिँ कहाँ देखियो, यहाँले हेर्दाखेरि तदारुकताको अभाव देखियो, राजनीतिक प्रतिबद्धताको अभाव देखियो, या कतिपय सन्दर्भमा मानिसहरू अब यहाँ पहिला चाहिँ नि अर्थ मन्त्रालयको सचिव पनि हुनुभएको हुनाले यो प्रश्न पनि मैले यहाँलाई राखे, हाम्रो ढुकुटी नै बलियो छैन, हामी यसरी गर्नै सक्दैनौं, तै पनि हामी गइरहेछौं, अब यो यसलाई अलिकति कसिलो बनाउनु पर्नेछ, अब अहिले यसैलाई अल्म ल्याएर एउटा कुनै न कुनै चाहिँ अवस्था नआउँदासम्म अल्मलै राखौं भन्ने नियत पनि छ कतिपयमा भन्ने पनि छ। यी यावत कुराहरू मध्येको कुन कुराहरू चाहिँ महत्वपूर्ण हुन्, कुन कुराले यसलाई रोकिरहेछ?
सबभन्दा ठूलो कुरो चाहिँ बुझाइ नै भएन, यो जुन संघीयता आइदिइसकेपछि संघीयतालाई चाहिँ दह्रो बलियो स्थिर बनाउन यो चाहिने कानुन हो भनेर राजनेताहरूले बुझ्नु पर्थ्यो। त्यही भएर मैले पटक पटक यो तेस्रो पटक भनिकारे जस्तो सकिन्छ जेमा सहमति भयो त्यही नै कुरो चाहिँ अन्य कुराहरू पछि तय गर्दै जाने गरी हाललाई नै जाने सेवा अघि जारी गरिया छ भन्नै जरुरी भइसक्यो। त्यति कुरो त पनि मैले बुझाएको कुरो पनि राजनेताहरूले बुझ्नु भएन। अहिले के छ भने राइट म्यान इन राइट प्लेसको समस्या पऱ्यो, त्यसले गर्दा नेतृत्व पहिचान केन्द्र स्थापना गर्ने भन्ने कुरो उठ्या छ, त्यो गर्नै पर्छ। सबैले सही नै भन्नुभयो, अब नेपाल सरकारले डिफाइन बेनिफिट भन्छ, त्यो चाहिँ अब सबै कर्मचारीको उमेर 20 वर्ष सेवा अवधि पुगेपछि अन्त हुन पुगेपछि पेन्सन दिनै पर्ने प्रणालीमा सरकार जान सक्दैन, त्यस कारणले कन्ट्रिब्युटर पेन्सन सिस्टममा जानुको हामीसँग विकल्प छैन। 2048 सालमै गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा अध्यक्ष हुँदाको त्यो हाम्रो सुधार प्रशासन सुधार आयोगले प्रष्ट के भनेको थियो भने नेपालमा गजेटेड र नन गजेटेडको दायरा रह्यो, यो ग्याप मेट्नपर्छ भन्ने हुनाले अब सङ्घीय निजामतीलाई तहमा लानै पर्छ। अब कस्तो छ भने यो स्वास्थ्य मन्त्रालयमा पनि तह प्रणाली छ, प्रदेशमा पनि तह प्रणाली छ, स्थानीय तहमा पनि तह प्रणाली छ। अब हामी सङ्घमा मात्रै शाखा अधिकारी राष्ट्रपति थिए, उपसचिव राष्ट्रपति थिए भनेर बसिया छौँ, यो मिल्दैन। अब यो हाम्रो चाहिँ जहाँसम्म चाहिँ यो अलिकति कर्मचारीको कारवाहीको कुरोमा पनि साह्रै कडा भयो, साह्रै बदमासै कर्मचारी देख्यो भने पनि त्यसलाई नसिहत दिन पनि लोकसेवा आयोगै पुग्नुपर्छ, र लोकसेवा आयोगबाट पनि सजिलै त्यो नसिहत दिने चाहिँ सहमति लिएर नसिहत गर्न सकिन्न। यसो गर्दा कर्मचारी साह्रै बलिया भए धेरै नै सेवाको सुरक्षा भयो जस्तो देखिन्छ, यो कुरोलाई विचार गर्नै पर्छ। मुख्य कुरो भनेको चाहिँ नि हाम्रो चाहिँ अलिकति यो स्थायी सरकार, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह यिनकै अनुसरण गरेर अन्य सङ्घ संस्था एनजिओ एनजिओ सार्वजनिक संस्था निजी क्षेत्र चल्ने हो, यहीँभित्र नै यस्तो भद्रगोल भयो कर्मचारी तन्त्रमा भने मुलुकको स्थायी सरकार रूपमा रहेको निजामती सेवाले सेवा प्रदान गर्न सक्दैन। यस्तो हाँसको चाल कुखुराको चाल गर्नु हुँदैन, यसर्थ एउटा धार समालेर संविधानले यो निजामती सेवा ऐन ल्याउँदा टङ्क प्रसादले 13 सालमा ल्याएको मेरिटोक्रेसी एउटा चाहिँ प्रतिस्पर्धामा आधारित प्रणालीभन्दा बाहिर जान सकिन्न। मैले भनिहालेँ अहिलेको राई समानुपातिक समावेशी प्रणालीभन्दा बाहिर पनि जान सकिन्न। सकेसम्म तीन तहको सरकारको बीचको ब्रिजको काम सङ्घीय निजामती कर्मचारीले गर्ने गरी जानुपर्छ। अतिवादी भएर हामी सबै प्रदेश सरकारको फाटै कर्मचारी प्रदेशले नियुक्ति गर्छ, भएवर्गका सारा संसार स्थानीय सरकारको स्थानीय सरकारले नियुक्ति गर्छ, मिले हामी स्थानीय सरकार प्रदेश सरकार नेपाल राज्यबाटै छुटेर जान्छौँ भन्ने जस्तो भावनाले बोल्नु पनि मनासी पर्दैन। राष्ट्रिय एकताको सूत्रमा कर्मचारी तन्त्रले बाँधेर लैजान पर्छ, यो ठाउँ दिइरहन पर्छ।
हजुर, अब अन्त्यमा छौँ हामी, अन्त्यमा जस्तो अब अहिले पछिल्लो समयसम्म पनि कर्मचारीहरूले जसरी मुलुकमा काम गर्नुपर्ने हो त्यसरी गर्न सकेनन् भन्ने नै अधिकांशको छ धारणा, खास गरी आलोचनाकै केन्द्र हो कर्मचारी पनि नेताहरू जस्तै, किनभने नतिजा निस्किरहेको छैन, अब नतिजा ननिस्किँदा नेताले कर्मचारीले जुन जुन संयन्त्रले काम गरेको छ त्यसले दोषको भागी हुन्छन् नै पनि होला, अब त्यहाँ राम्रो काम गर्ने मानिसहरू पनि कहिलेकाहीँ पिल्सिएका होलान्। यद्यपि कर्मचारी संयन्त्रलाई अहिले गरिरहेको कामबाट उनीहरूले अलिक गाली कम खाने र नतिजा धेरै दिने गर्नलाई के गर्न सकिएला?
त्यसको निमित्त त वास्तवमा कर्मचारी तन्त्रमा पनि दोष नभएको होइन, तर सबै दोष कर्मचारी तन्त्रलाई छुपाएर मिल्दैन। मूल कुरो कर्मचारी तन्त्रमा हाम्रो कानुनले नै भन्छ, एक उनलाई जब डिस्क्रिप्सन उसको कार्य यो तिमीले काम गर्ने भने कार्यविवरण दिनैपर्छ, दुई उनलाई अधिकार प्रतिवादन यो हाम्रो सुशासन ऐन 2064 दिन खोजेको छ, तिम्रो कामको दायरा यो हो, यसमा कसैले हस्तक्षेप गर्दैन। तिन यो कानुनले नै भन्छ तिमी यो ठाउँमा 2 वर्षसम्म बस्छ, तिमीले भ्रष्टाचार गर्यो या फौजदारी अभियोग गर्यो भने हट्छौ, नत्र 2 वर्ष तिमीले मजाले यसमा काम गर्न पाउँछौ, तिमी राजनीतिक रूपमा तटस्थ हुन्छौ, यो म्याक्स वेभरको दायामाया गर्न पाउँदैन भनिएको छ। यसरी कर्मचारी तन्त्र चाहिँ म आम जनतासँग उत्तरदायी छु, मेरो मुख्य काम जनतालाई सेवा प्रवाह गर्ने हो, राजनीतिज्ञहरूलाई जो राजनीति नियुक्ति हुन्छन् उनीहरूलाई चाहिँ मैले चाहिँ आफ्नो चाहिँ बौद्धिक सेवा दिने हो भन्ने भावमा प्रशस्त भएर सेवा भावले कर्मचारी तन्त्र अगाडि बढ्यो भने कर्मचारी तन्त्र चाहिँ यो मूल बढी हुन्छ, दोषबाट मुक्त हुँदै जान्छ।
भास्कराज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र उत्तम पाण्डे र सुरेन्द्र पौडेल सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।